अपनी कम्युनिटी दा सब तो वड्डा वधिया क्वालिटी वाला ते सब तो पुराना सोडी फर्नीचर हर घर दी पहचान बन चुकिया है।
ओ फिर बने भी क्यों ना, क्योंकि बेडरूम सेट, सोफा सेट, मैट्रेसेस, डाइनिंग टेबल, डेकोरेटिव आइटम्स, गल कीजिए सारे घर दा फर्नीचर वधिया क्वालिटी ते डिस्काउंटेड प्राइस ते मिल जांदा। सोडी फर्नीचर तो 3 साल लई नो ब्याज।
142 कैनेडी रोड, ब्रैम्पटन, 9058747171।
वाहेगुरु जी का खालसा, वाहेगुरु जी की फतेह। हर साल वांग इस वरे भी ओंटेरियो सिख एंड गुरुद्वारा कौंसल वालों खालसे दा साजना दिवस डाउनटाउन टोरंटो विखे होवेगा, जो सवेरे 9 बजे CNE दे प्रोग्राम तो शुरू होके 1 बजे नगर कीर्तन सिटी हाल नु रवाना होवेगा। समुची साध संगत नु हुम हुमा के इस नगर कीर्तन विच शामिल होने की निम्रता सहित बेनती की जाती है।
ਇਸ ਸਾਲ ਨਗਰ ਕੀਰਤਨ ਡਾਊਨਟਾਊਨ ਟੋਰਾਂਟੋ ਦੇ ਵਿੱਚ 27 ਅਪ੍ਰੈਲ ਨੂੰ ਹੋਣ ਜਾ ਰਹੇ ਨੇ। ਕਿਸੇ ਵੀ ਜਾਣਕਾਰੀ ਵਾਸਤੇ ਆਪਣੇ ਲਾਗਲੇ ਗੁਰਦੁਆਰਾ ਸਾਹਿਬ ਨਾਲ ਤੁਸੀਂ ਸੰਪਰਕ ਕਰ ਸਕਦੇ ਹੋ।
मेरी पूरे साल की सेविंग $400 हुई है।
मेरी सेविंग $350।
मेरी सेविंग सिर्फ $100।
और मेरी सेविंग सबसे ज्यादा हुई है, मैंने सेव किए हैं $1,775।
क्या चमत्कार किया, मुझे भी गुर सिखाओ ना।
वही बात सादा सी है, हमारे पास 2 गाड़ियाँ और 1 घर है, और इन सब की इंश्योरेंस मिलाकर मैंने जबरदस्त सेविंग की है। और ये जादू किया है ऑल स्टेट पिकरिंग एजेंसी के राजा बादशाह ने। आप भी अपनी गाड़ी और घर के इंश्योरेंस में खूब सेविंग कर सकते हैं। टर्म एंड कंडीशन अप्लाई। ऑल स्टेट पिकरिंग एजेंसी के राजा बादशाह, 6472903773 6472903773।
10 दिन हो गए तेनु स्नेहा लाई नु, पर तू इग्नोर ही कर रहे है। हुण फोन इग्नोर हो जूगा, गोलियां इग्नोर नहीं होनिया। आपदा ते आपदे परिवार दा ध्यान रखी, फिर ना कहीं भी दस्या नहीं।
जस्टिन ट्रूडो ते मार्क कार्नी दियां सॉफ्ट ऑन क्राइम पॉलिसीज़ दे कारण एक्सटॉर्शन वध चुकी है। लिबरल्स ने एक्सटॉर्शन ते पेनल्टीज भी घटा दित्तियां ने। इस दौरान पियर पॉलियेव एक्सटॉर्शन दे खिलाफ बिल लेके आए सन, पर ट्रूडो कार्नी लिबरल्स ने इस दे खिलाफ वोट कीती। हुण सिर्फ कॉमन सेंस कंजर्वेटिव ही कैनेडा दा माहौल ठीक कर सकदे ने।
ब्रॉट टू यू बाय पियर पॉलियेव एंड कैनेडा कंजर्वेटिव्स।
ओ पाजी की होया,
मेरा कॉन्ट्रैक्ट खत्म हो गया 15 साल बाद, सब खत्म।
की किड्डा
मार्क कारनी अते लिबरल्स, कार्बन टैक्स आसमान नु छूंदिया, फ्यूल प्राइसेस, कंपनी साउथ वाल मूव कर रहीयां हन, ट्रकिंग दा बिजनेस खतरे च है।
इस चलाक बैंकर नेता कैनेडियन जॉब्स US भेज दितियां, ट्रंप दे सामने एक कमजोर है, हुन होर जॉब्स खत्म हो जाणगियां।
कॉमन सेंस कंजर्वेटिव्स कार्बन टैक्स दा खात्मा करनगे ते नौकरियां लेके आउणगे।
कारनी ते भरोसा नहीं कीता जा सकदा, मैं तां पीयर पॉलियेव नु ही वोट पाऊं।
दिस मैसेज इज ब्रॉट टू यू बाय द कंजर्वेटिव पार्टी ऑफ कैनेडा।
डोनाल्ड ट्रंप वापस आ गया अते कैनेडा दियां जॉब्स खतरे च पा रहे। सानू एक ऐसा लीडर चाहिदा जो उसके मुकाबले दा होवे ते कैनेडा नु अग्गे ले जा सके। पर मार्क कार्नी बहुत डिस्ट्रैक्टेड है, गल्लां वड्डियां वड्डियां ते कम कुछ भी नहीं। कैनेडियन स्ट्रगल कर रहे ने, आसमान छूंदियां मॉर्गेजेस ते ग्रोसरी प्राइसेस नाल ते बिजनेसेस खत्म हो रहे ने। कैनेडा फर्स्ट कंजर्वेटिव ट्रंप दा मुकाबला करनगे अते कैनेडा नु पहल देंगे। पीयर पॉलियेव टैक्सेस विच कटौती अते कीमतां घट करके जॉब वापस लेके आउणगे। मार्क कार्नी इस वास्ते नहीं है, पीयर पॉलियेव है। दिस मैसेज इज ब्रॉट टू यू बाय द
770 AM ਦੀ ਨਸ਼ਰੀਆਤ ਸੁਣਨ ਤੇ ਹਾਲਾਤ ਤੇ ਹਾਜ਼ਰਾਂ ਤੋਂ ਬਾਖਬਰ ਰਹਿਣ ਦੇ ਵਾਸਤੇ ਨਿਊਜ਼ ਇਨਫੋਰਮੇਸ਼ਨ ਅਨਾਲਿਸਿਸ ਇਲੈਕਟ੍ਰਿਕ ਗੱਡੀਆਂ ਦੇ ਵਿੱਚ ਈ ਆਵਾਜ਼ ਆਫੀਸ਼ੀਅਲ ਐਪ ਜਾਂ ਸਾਡੀ ਵੈਬਸਾਈਟ eawaz.com। ਲੋਕਲ ਨੰਬਰ 6478724900।
टेलीटाइम इलेक्ट्रॉनिक्स LEDs और होम अप्लायंसेस की हॉटेस्ट और ब्रांडेड रेंज के साथ 0% फाइनेंस गारंटी और लोएस्ट प्राइसेस और फ्री डिलीवरी इन GTA। तो इंतजार कैसा, अभी विजिट करें टेलीटाइम ब्रैम्पटन, 280 रदरफोर्ड रोड या स्प्रिंगडेल स्क्वायर शॉपिंग सेंटर या इटोबिको, 1770 एल्बियन रोड या 9909 मार्कम रोड। मजीद तफसीलात के लिए कॉल करें 9054551666। टेली टाइम इलेक्ट्रॉनिक्स।
भाई खवातीन को तो जेवरात बहुत अच्छी लगती हैं। चूड़ियाँ ले लो, कड़े ले लो, चेन्स ले लो, स्टोन ज्वेलरीज, रूबी ज्वेलर्स का नाम याद रखना। शादी ब्याह है या आम कोई छोटा बर्थडे पार्टी आप या किसी को गिफ्ट देने के लिए, यू मस्ट विजिट रूबी ज्वेलर्स। गोल्ड का ट्रेड है या फिर रिपेयर है, रूबी ज्वेलर्स, 7086 एयरपोर्ट रोड, 9056776888।
बटाला सुपर मार्केट, बटाला सुपर मार्केट, हलाल मीट ते सब्जियां नाले फल भी ताजा मिलदे, इत्थे मछली अंडे दूध दही ते सस्ते चावल मिलदे, भल्ले पकौड़ियां ताजा मिठाइयां गर्म समोसे मिलदे, बटाला सुपर मार्केट।
स्कॉर्पियो दी
ਦੀ ਵਾਹਿਦ ਤੇ ਮਿਸਾਲੀ ਸੁਪਰ ਮਾਰਕੀਟ ਬਟਾਲਾ ਸੁਪਰ ਮਾਰਕੀਟ 200 ਮਾਰਕਮ ਰੋਡ ਸਕਾਰਬੋਰੋ ਮਾਰਕਮ ਰੋਡ ਤੇ ਇੰਗਲੈਂਡਨ ਦਾ ਸੰਗਮ ਫੋਨ 416-264-3111
Chandni
Banquet Hall
Intelligent Choice Locations Sound System Innovations Chandni Banquet Hall
30 years of hospitality experience Corporate event, exhibition, expo or any celebration
Indoor and outdoor golf course facilities Chandni Banquet Hall For appointment, call today at 905-458-8888 905-458-8888 or visit chandnivictoria.ca Chandni
क्या बात है बेटे बढ़िया बाजार नजर आ रही है
अबू जान खुदा का वास्ते इस गाड़ी से प्रोड्यूसर एक गधा गाड़ी खरीदे हर मोड़ पे रुक जाती है
तो बच्चे परेशान क्यों होती हो लाओ गाड़ी की चाबी दो अभी लेकर जाता हूँ प्रीमियम ऑटो रिपेयर गाड़ी की नब्ज देखकर खराबी की जड़ तक पहुँच जाएंगे
मेरी सहेली ने भी कहा था
वहाँ पर कूलिंग सिस्टम इंजन ट्यूनअप चार व्हील कंप्यूटर बैलेंस ब्रेक्स नए और पुराने टायर साफ आयल फिल्टर मुफ्त में चेंज स्टार्टर अल्टरनेटर गारंटी के साथ ठीक करते हैं बस इसके बाद तुम्हारी गाड़ी फर फर भागेगी 21 मेलविक ड्राइव रिटोबिको टेलीफोन 416-747-6800
ویلکم بیک تمام سامعین جو ہمیں سن رہے ہیں 770 AM ڈائل پر پروگرام سازو آواز میں ہوں آپ کا ہوسٹ عامر احمد اور ہمارے ساتھ گرما گرم خبریں لے کر ابھی پہنچی ہیں بہت ہی دور کے سفر کے ساتھ اور میں نے ان کے لیے شیمپین کلر کا ریڈ کارپیٹ بھی جو ہے وہ بچھا دیا وہ بیسیکلی وہ چلتی ہیں آگے پیچھے کرتی ہیں نا بس ہلاتی رہتی ہیں ہر چیز ہلا دیتی ہیں تار ہلا دیں گی کبھی کوئی کیمرہ بند کر دیں گی ہمارا مائک بند کر دیں گی گلا گچی دبانے کا تو ان کام کو پتا ہے پچھلے 5 سال سے یہ دبانے کی میری کوشش کر رہی ہیں اچھا میں بتاؤں میں چلا کی کیا کر رہا ہوں میں اپنی گچی کو پتلی سے پتلی کرتا جا رہا ہوں ان کے ہاتھ میں ہی نہیں آ رہی ہے پہلے تھی اتنی ان کے دونوں ہاتھ میں پھر میں کم کیا تو انہوں نے ایسے دی اوہ یہ تو پھر سلپ ہو گئی ہر سال میں اپنی گردن کو نا تو وہ لوگ موٹا کرتے ہیں میں پتلا کرتا جا رہا ہوں ان کو پتا نہیں ہے کراچی والے الٹا کھیلتے ہیں صحیح ہے نا کیونکہ جمپ لگانے کے لیے پیچھے ہٹنا پڑتا ہے نا تو شازیہ ملک صاحبہ لیکن ایسا گچی دباتی ہیں کیا بولوں 12 ان کے کارنامے ویسے بہت بھی ہیں یہ وہ میں ایئر پہ نہیں بتا سکتا خدا کی قسم کیونکہ میرا مشن بہت بڑا ہے مجھے گارنٹی لوگوں نے اتنی بڑی بڑی دی ہے پیچھے ماشاءاللہ الحمدللہ بڑے بڑے پلاٹ بک ہیں جنت میں تو میں سمجھتا ہوں یہ چھوٹی موٹی چیزیں عامر آگ بند کر کریلا نہیں ہوتا کڑوا کریلا وہ سمجھ کے کھا لے تو آئیے شہزاد شاہجہاں ملک صاحبوں کو خوش آمدید کہتے ہیں اور پوچھتے ہیں کہ جی آج کے حالات ٹیرف کے پیٹرول کے گیس کے بجلی سستی کے کیا رہے ہیں دنیا بھر میں تو خوش آمدید کہتے ہیں السلام علیکم ورحمۃ اللہ وبرکاتہ
ڈبلیو ایس میں نے تمہیں کوئی 1 کروڑ بار بول دیا ہے کہ تم نوٹنکی کرو تم رانگ بزنس میں ہو
رانگ بزنس
ہاں بالکل فواد خان کے ساتھ فلم آ رہی ہے یعنی ہفتہ پہلے ہم نیوز دے چکے ہیں ابیر بلال اس کی مووی کا نام ہے وہ آ رہی ہے آج جو ہے تجھے کچھ یاد ہی نہیں ہے کہ وہ کیا سٹوری تھی وہ کیا ہم نے بتایا تھا کون اس کو بنا رہا ہے کیا ٹیزر آیا ہے
اس پہ میں ڈسکلیمر چلاتا ہوں
تو یہ جو ڈرامے ہیں نا تیرے
ایک ہو رہی ہوتی ہے جی
ڈرامہ کر
بریانی پک رہی ہے ایک ہوتا ہے یار بریانی کیوں پکی تھی, تو آپ نے ضرور ایک ہفتے پہلے خبر سنائی ہوگی اس پہ, میں دو رائے اس پہ ہے ہی نہیں, اس پہ اللہ جو ہے وہ قیامت کا دن نازل کر دے اگر میں جھوٹ بولوں. آپ نے سنا دی, سینیریو تھا کہ جی پاکستانی جو ہیں وہ ایکٹرز یا ایکٹریسز جو ہیں وہ آج ظاہر ہے کافی ٹائم سے پاکستان کے انڈیا میں نہیں کر رہے, تو اس پر میں نے یہ کہا کہ فواد خان صاحب کی مووی آ رہی ہے اور اس میں ہیروئن وانی ہے اور ان کا ایک ٹیزر ریلیز ہوا ہے.
اچھا تو یہ جو آپ نے سینٹینسز پہلے بول دی ہیں نا, یہ آپ کی یہ سٹوری سنانے کے بعد انہوں نے بولے ہیں. انہوں نے کہا اچھا تو آ رہی ہے لیکن یہ پاکستانی سٹارز پہ تو وہ پابندی نہیں ہے, تو آپ نے کہا نہیں
فواد کر رہا ہے, تو اس میں غلط کیا تھا؟ اچھا آپ یہ کہہ رہی ہیں کہ میں یہ بولوں کہ عارفہ آپا یہ نیوز آج سے تقریباً ایک ہفتہ پہلے
آ چکی ہے, یہ بریکنگ نیوز,
ایک ہفتہ پہلے شازیہ ملک صاحبہ نے,
نہیں میرا نام نہ,
6:11:41
لیکن آپ کہہ سکتے ہیں کہ یہ نیوز آ چکی ہے کیونکہ عارفہ جی نے یہ بھی کہا کہ کیا ایسا ہو رہا ہے, تو آپ بول سکتے تھے کہ ہاں جی یہ نیوز آ چکی ہے اور وہ جو ہے یہ آ رہا ہے, تبھی میں نے وہاں سے بولا کہ
ہوتا یہ ہے کہ
جب نیوز میں سنا رہا ہوں,
جب کوئی بھی نیوز میں بتا رہا ہوں, جیسے وہ 75 آپ آئیں, حالانکہ مجھے خبر مل گئی تھی کہ ڈیلے ہو گیا, تو لیکن میں نے آپ کے لیے رکھ دی تھی, وہ میں نے نہیں بولا 75 ڈیز کی, یقین کریں اللہ واللہ اللہ معافی تمام,
تو
میں نے کہا یار مجھے تو معلوم ہے, جیسے بریکنگ نیوز نہیں وہ وائٹ پیپر آ گیا تھا اور دو تین دن پہلے کی جب ٹیرف لگ رہا تھا 2 تاریخ کو, تو میرے پاس خبر آ گئی تھی لیکن میں نے اس کو ہولڈ کرنے کی کوشش کی.
نہیں ہولڈ مت کریں, آپ بتا دیں کیونکہ یہاں پہ جو لوگ سن رہے ہیں نا وہ آپ کی ایک ایک منٹ
فواد خان والی اگر, لیکن بہت سارے لوگوں نے ابھی سنا تھا ریڈیو, ان کو کیا پتا آپ کی نیوز میں چلا نہیں چلا.
نہیں آپ بول سکتے ہیں کہ یہ خبر آ چکی ہے ہم کو ہفتہ پہلے, منڈے کو ہم دے چکے ہیں یہ خبر.
بہت ساری خبریں ایسی ہوتی ہیں جو کہ جس وقت سنائی دی جائے وہی اس وقت ہی لائیو ہے,
اس وقت لائیو ہے. چلو ٹھیک ہے, ویری گڈ سر.
ابھی جیسے آپ سناتی ہیں نا خبریں, میں اس کے بعد کیا بولتا ہوں, یہ باسی ہو گئی کہتا ہوں کہ نہیں, یہ بتائیں مجھے.
یہ تو تم دل کی جلن میں بولتے ہو نا,
او مائی گاڈ,
یہ تو باسی ہو گئی.
آپ آپ دیکھ رہے ہیں آرفا بھائی گوڑی نہ تن تن من تن پتہ نہیں گوڑی آرفا
چھیڑ ملن
نہیں 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 تن ایک ورڈ ہے آرفا بھائی بہت اچھے سے بولتی ہیں, مجھے وہ نہیں سمجھ آ رہا اس وقت, مان جان دے
مان جان دے
پتہ نہیں وہ بولتی ہیں, وہ آپ کے اوپر فٹ ہو
گجنی
پائے مان دے
آئی ایم
ویری,
تیرا نام بھی ہم چینج کرنا پڑے گا عامر کے بجائے نا,
میں نے کہا نا آئی ایم ناٹ اے پولیٹیکل گائے, آئی ایم 2+2
گجنی گجنی
2+2 4 سمجھ آتا ہے مجھے نا, 4.5 سمجھ آتا
گجنی عامر احمد. آج سے تمہیں یہ بولا جائے گا, دیکھیں جی اخبار میں یہ خبر چھپوا دے, آج سے میں اپنا نام بدل رہا ہوں, آج سے سب لوگ مجھے گجنی احمد عامر احمد کہہ کر پکاریں گے.
آپ کو پتا ہے وہ ہمارا
تمہارے پاسپورٹ میں بھی لکھا ہوگا گجنی,
ہمارا یوٹیوبر ہے کیا نام ہے جنید اکرام وہ گنجی سوہیگ ہے اس کا یوٹیوب, گنجی سوہیگ یا
تو تم تو اس کے ممبر ہوگے,
تو میں تو اس کمیٹی کا چیئرمین ہوں, یقین کریں میں سچ کہہ رہا ہوں. جنید کا جو ہے وہ بھی ماشاء اللہ مجھ سے کم خوبصورت ہے الحمد للہ, لیکن وہ گنجی سوائگ بہت حللے سے, گنجی سوائگ اس کا جو ہے وہ
چلتا بھی ہے,
وہ اف آئی ایم ناٹ رانگ ہی از آل آئی تھنک 5 million
سبسکرائبر,
یس آئی تھنک اراؤنڈ 5 مطلب 2-3 سے تو اوپر ہی ہوں گے, ایک دو سے اوپر ہی, ایک دو سے اوپر ہی اس کے ملین
سبسکرائبر,
تو آپ ہلکا لیں, میں بتا رہا ہوں آپ کو جب میں نیوز سنا رہا ہوں وہی صحیح ہے,
بالکل ٹھیک.
آپ کہہ رہے ہیں 7 دن پہلے والی بتاؤ,
نہیں نہیں سر جو آپ نے دے دی ہے نا,
سوچے میں یوٹیوب بنا دوں گنجی سوائگ 2 گجنی 2
گجنی 2 اس کا تو مقابلہ ہی نہیں ہے نا,
میں نہیں کرتا یہ سب
چھڑی مڑی باتیں,
بیسکلی بہت
مقصد بڑا ہے,
تو نہیں سمجھتی ہیں
مقصد بڑا ہے, مقصد بڑا ہے
مقصد, جب انسان آپ کو ایک بڑا مقصد مل جائے, فرض کریں آپ کو ایک مقصد ہو شہزادہ جی مرنے کے بعد آپ کو سی این این کے نیوز ہیڈ ڈپارٹمنٹ کا
مرنے کے بعد سی این این کا ہیڈ بنا دیا جائے,
مطلب کنٹری نیوز بیورو ہیڈ
فرام دا گریو,
تو آپ مجھے بتائیں کیا کریں گی, بولیں گی بھائی میرے
میں تو مر ہی جاؤں گی,
دنیا میرے لیے بے معنی ہے,
خوشی سے مر جاؤں گی میں مرنے کے بعد, مجھے CNN کا ہیڈ لگایا جا رہا ہے. واہ واہ واہ,
بڑا مقصد کی بات کر رہا
ہوں. بہت بڑا مقصد ہے عامر, واقعی آج میں تمہیں مان گئی ہوں. عامر تم اس دنیا کے نہیں ہو, تم صوفی ہو, قسم سے تم صوفی ہو. مرنے کے بعد CNN کا ہیڈ, واہ یہ بات تو اور کوئی سوچ ہی نہیں سکتا تھا. واہ 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 واہ, میں کہتی ہوں میرا سلام ہے تمہیں, میں سلام پیش کرتی ہوں.
وعلیکم
السلام. کچھ کام کر رہے ہو؟
خبر سنا دیا اس سے پہلے فائر ہو جائے, اور میں جمعے کے دن بالکل فائر نہیں ہونا چاہتا. مبارک دن فائر ہو جائے,
سردی میں سونا پڑے.
وہ نہیں, ویسے آج کل ابھی کیونکہ دیکھو اگر گرمی بھی آ رہی ہوتی نا, بندہ سوچا چلو یار تھوڑا گیراج میں سو جائیں گے, بیک یارڈ میں چارپائی بچھا کے سو جائیں گے,
مچھر وچھر کاٹ لیں گے.
ابھی کہہ رہے ٹیوزڈے پھر سنو ہو جائے گی.
ہاں ہاں ہاں, دیکھو ذرا, یہ تو میرا دل کر رہا ہے مجھے یہ موسم کہیں ملے نا, چانٹے ماروں اس کو میں.
حالانکہ دوسری طرف سیاسی موسم گرم ہوا جا رہا ہے اور دوسرا موسم ٹھنڈا ہوا جا رہا ہے. کیا بنے,
موسم کہاں ملتا ہے آج کل؟
ویری سیڈ.
کہاں ملتا ہے مجھے بتاؤ ذرا, چماٹے لگاؤں ذرا, ٹڈے ماروں دو چار.
موسم من جانا دل ہے دیوانہ,
خدا دا واسطہ موت ہو جائے گی اس سنگر دی, گانا نہ گائیں.
مجھے گانا گانا آتا بھی
آتا بھی نہیں, شکر الحمدللہ. ایک کام نہیں آتا تمہیں اور تو سب.
میں گواتا ہوں, گاتا ہوں,
نچاتا ہوں, ناچتا نہیں ہوں.
ہاں یہ بھی نہیں آتا, ناچتا نہیں آتا.
ہاں نچاتا ہوں نا دوسروں کو.
نہیں دوسروں کو نہیں,
ہاں
اپنے آپ کو
خود ہی ناچ لیتا ہوں. ہاں جی, اچھا دس پارٹ آف دا پروگرام از بینگ براٹ ٹو یو بائی راجا بادشاہ جو ہے وہ عامر کے دوست ہیں, آپ کو پتہ ہی ہے. 1775 آپ کو بھی بچانے ہیں تو آپ جاؤ راجا بادشاہ جی کے پاس اور ان کو بولو جی میں عامر کا دوست ہوں اور مجھے آٹو اور ہوم انشورنس پہ بہت ہی اچھا ریٹ چاہیے, وہ آپ کو دیں گے. پھر آپ جائیں عدنان علوی کے پاس, آپ کو بہت اچھے انویسٹمنٹ کے وہ پروڈکٹس دیں گے. لائف ٹائم گروپ کے پریزیڈنٹ ہیں, آپ ان کے پاس جائیں اور میری طرح غریب ہو کے رہنے کی ضرورت نہیں, امیر بن کے رہو. عامر کی طرح 7 million US ڈالر بنا لیں آپ بھی, ٹھیک ہے جی. اور اگر آپ کو اچھا کھانا کھانا ہے, آج ویکینڈ آ گیا ہے تو فیصل چڈھا صاحب کے ویلیج ڈیز پہ جائیں. یہ دو ان کے ریسٹورنٹ ہے, ایک مسز ساگا میں اور ایک اوکویل میں, تو آپ وہاں جا کے انجوائے کا مزہ لے سکتے ہیں. کھانا کھانے کے بعد آپ کے دانت پیلے پڑ گئے ہیں تو پھر آپ کو جانا پڑے گا ڈاکٹر نازیہ رحمان کے پاس. ڈاکٹر نازیہ رحمان کا نیا ڈینٹسٹری آفس جو ہے وہ ڈینٹسٹری آن مس رجوے پہ آ گیا ہے مسز آگا کے بعد, تو آپ وہاں جا کے اپنے جو ہے وہ دانت ٹھیک کرا سکتے ہیں. اچھے نہ پھٹنے والے کپڑے اٹالین جو ہے ان برانڈز کے, تو آپ کو جانا ہے اسپیئر اینڈ مکے پہ, نیا برٹانیہ روڈ پہ ان کا آؤٹ لیٹ آ گیا, آپ جائیں ان کے پاس. اور اگر آپ کو بنڈل ڈیلز چاہیے الیکٹرانکس کے کم پیسوں پہ تو سلطان بھائی ہمارے کے پاس جائیے, وہاں پہ برامٹن ٹی وی اینڈ اپلائنسز پہ بہت اچھے آپ کو ملیں گے جو ہیں وہ اپلائنسز ملیں گے, ٹھیک ہے جی. تو آپ ان کے پاس جا سکتے ہیں. اوکے جی, اب ہم اپنی خبریں شروع کرتے ہیں تو ہم آپ کو پہلے بتا دیں کہ جناب آج سٹیٹس کینیڈا کی جو ہے وہ ایک رپورٹ آئی ہے, اس کے مطابق 33,000 جابز, کیا سمجھ رہے ہیں آپ, ایڈ کی نہیں لوز کی اور زیادہ. اینڈ دس واز دا بگیسٹ لاس سنس جنوری 2027. اس کا صاف مطلب ہے کہ ان ایمپلائمنٹ ریٹ جو ہے وہ بھی اوپر چلا گیا ہے. تو مارچ میں اٹ روز ٹو 6.7% کمپیئر ٹو 6.6% ان فیبرری. انسرٹنٹی جو یو ایس ٹیرفز کی وجہ سے ہے وہ پھیلتی چلی جا رہی ہے اور جو جاب لاسز جو ہیں وہ بہت زیادہ ہو رہے ہیں, اور جو لاسٹ ایئر میں جو تھوڑی بہت اکانومی میں اسٹرینتھ آ رہی تھی وہ ساری کی ساری گم گئی. ابھی جنوری میں بھی نظر آ رہا تھا کہ چیزیں ٹھیک چلیں گی. اس کے علاوہ 62,000 فل ٹائم جابز جو ہیں وہ بھی جو ہیں لوز ہوئی تھی, اور جو ہے وہ اس کے بعد پرابلمز جو ہیں کافی چلنے لگی. صرف پارٹ ٹائم چھوٹی موٹی جابز تھیں. ہول سیل ریٹیل فریڈ سیکٹر جو ہے اس میں 29,000 جابز گئی ہے مارچ میں, اور اس میں اس سے پہلے 51,000 کا انکریز آیا تھا فیبرری کے مہینے میں. انفارمیشن کلچر ریکریشن سیکٹر جو ہے اس نے لوز کیا ہے 20,000 جابز. ایگریکلچر سیکٹر میں لوز ہوئے ہیں 9,300 جابز. دوسرے سیکٹر جو ہے جیسے کہ پرسنل اینڈ ریپیئر سروسز, اس میں البتہ 12,000 جابز جو ہے وہ آئے ہیں. لبرلز جو ہے جی وہ اب 10 پوائنٹس ایڈوانٹیج پہ ہیں کمپیئر ٹو کنزرویٹوز آن ڈے 13 آف فیڈرل الیکشن کیمپین. مارک کارنی از اپ 20% اوور پی اے پالیو ایز پریفرڈ پرائم منسٹر. نینوز ریسرچ کا یہ جو اپریل 3 کو جو اینڈ کیا ہے انہوں نے اپنا جو سروے ہے اس میں لبرلز آر اسٹینڈنگ ایٹ 46%, کنزرویٹوز 36%, NDP 9%, بلاک کیبیکوا 5%, گرین پارٹی 22% اونلی, پیپلز پارٹی آف کینیڈا 1%. لبرلز جو ہیں उन्होंने अपनी जो लीड है वो इंक्रीज की है 15 पॉइंट्स इन ऑन्टेरियो. 51% जो है वो चूज कर रहे हैं लिबरल्स को कंजर्वेटिव्स के ऊपर. लिबरल्स जो हैं दे कंटिन्यू टू लीड इन एवरी रीजन एक्सेप्ट फॉर प्रेरीज. यहां पे कंजर्वेटिव्स ने अपना डोमिनेशन बनाया हुआ है. 60% जो है इनको सपोर्ट करते हैं, 25% लिबरल्स को. लिबरल्स जो है क्यूबेक में भी लीड कर रहे हैं, 54% उनको सपोर्ट है. कंजर्वेटिव्स को 17%. 51% कनेडियंस प्रेफर करते हैं कॉर्नी को एज प्राइम मिनिस्टर, विच इज अप 1%. पॉलीएफ 31%, विच इज डाउन 2%. जगमीत सिंह को एज अ प्रेफर्ड प्राइम मिनिस्टर सिर्फ 5% कनेडियंस देखना चाहते हैं. 51% वुमेन जो है वो कहती हैं हम लिबरल्स को करेंगे सपोर्ट. 28% कंजर्वेटिव. 39% अलबत्ता जो मेन हैं वो कहते हैं हम लिबरल्स को करेंगे. और 44% मेन जो हैं वो कंजर्वेटिव्स को करना चाहते हैं, सपोर्ट करना चाहते हैं. तीन मेन पार्टीज के जो आज लीडर्स हैं वो कहां पे हैं जी, डे 13 में ये सब लोग जो है आज क्यूबेक में हैं. मॉर्ट कार्नी जो है उन्होंने आपको पता ही है कि अपनी कैंपेन जरा जो थी वो सस्पेंड की थी, क्योंकि ये जब टैरिफ्स आ गए थे तो उसके लिए कैबिनेट की मीटिंग्स और फिर प्रीमियर्स के साथ मीटिंग चल रही थी. आज उन्होंने फिर से जो है शुरू किया है अपना कैंपेन. मॉन्ट्रियल से शुरू किया था और उसके बाद फिर वो वॉन में आए थे और फिर स्कार्बरो चले गए थे. पीए पॉलीएफ जो है वो भी क्यूबेक में थे. जगमीत सिंह जो है वो भी मॉन्ट्रियल में ज्यादातर थे. मॉन्ट्रियल के अंदर जो कॉर्नी साहब है उन्होंने आज एक दफा फिर से कहा कि हम सीबीसी को ज्यादा पैसे देंगे, $150 मिलियन देंगे, क्योंकि ये अनबायस्ड जो है वो रिपोर्टिंग ताकि करे और जो है बिल्कुल इन्फॉर्म्ड रखे लोगों को, और बिल्कुल उसके अंदर फेक न्यूज जो है बिल्कुल भी जो सर्कुलेट करना शुरू कर देती है ये ना करे. और वो कहते हैं जी कि ये जो है वैसे तो इतना आसान नहीं है अगर पार्लियामेंट का अप्रूवल ना हो, लेकिन वो कहते हैं जी इसको स्ट्रेटजरी में बना दूंगा ताकि इसको चेंज करना फिर अब बहुत मुश्किल हो सके. एनडीपी जो है उसने आज अपना प्लान दिया है. उसने कहा जी ये जो टैक्स हेवन्स है यानी कि जहां पे पैसे लोग बाहर के मुल्कों में जैसे कि आइल ऑफ मैन में और इस तरह रख देते हैं और फिर वो टैक्स से बचते हैं इस मुल्क में, तो वो जो है उसके ऊपर हम क्रैक डाउन करेंगे. आज वो उन्होंने मॉन्ट्रियल पर बात की, लेकिन मुझे आज ये एनडीपी की बात समझ में नहीं आई. मिसाल के तौर पर अगर कोई आदमी $50,000 महीने का साल का कमा रहा है और उसने जो है अपना टैक्स उसके ऊपर दिया, आप सोचें कि उसने उसके ऊपर जो है वो 10,000 या 12,000 कनेडियन टैक्स दे दिया है. अब उसके पास जो पैसे बच गए हैं उसमें से अगर वो 5 या 10,000 निकाल के आइल ऑफ मैन में लगाना चाहता है तो फिर आपको क्या तकलीफ है, क्योंकि आपका तो टैक्स उसने पूरा दे दिया है. तो ये मुझे साइंस कुछ इनकी समझ में नहीं आई. एक आदमी है चलो ज्यादा बड़ी पेमेंट ले लेते हैं, 150,000 कमाता है, 40,000 उसने टैक्स दे दिया है, ठीक है 110,000 उसके पास अब है, वो 110,000 में से वो 10,000 अगर वो आइल ऑफ मैन में लगाना चाहता है आपको उसकी क्या तकलीफ है, क्योंकि आपका टैक्स तो उसने जो 40% बनता था या उससे भी ज्यादा 45% वो तो उसने दे दिया. अब वो उसका जो खुद का पैसा है वो उसको उड़ाए जलाए कहां करे, उसके ऊपर आपका जोर जबरदस्ती कैसा है. लेकिन मेरा ख्याल है शायद वो उन लोगों का कह रहे थे जो बिल्कुल ही टैक्स नहीं देते हैं और सारे का सारा पैसा जो है ये ऐसे ऑफशोर अकाउंट्स में डाल देते हैं जिसको वो बोल रहे हैं टैक्स हेवन्स में डालते हैं. और उसके ऊपर उन्होंने कहा कि जो टैक्स इवेजन के लूप होल्स है इसको हम प्लग करेंगे. चलो हम देखें कि आप कैसा करेंगे. कंजर्वेटिव पार्टी का जो कैंपेन है उसके अंदर वो उन्होंने कहा जी के ये जो आज ओशवा के अंदर थे और बड़ा ही इंटरेस्टिंग वहां पे रहा. एक एयरप्लेन था वहां पे खड़ा हुआ, उसके अंदर एक कुछ मेडिकल इमरजेंसी आ गई, फिर एक नर्स आ गई. वो नर्स जो है उसको पीए पॉलीएफ साहब स्टेज पे लेके आ गए, उसका बड़ा थैंक यू बोला और उसको बोला जी कि हमारा हेल्थ केयर सिस्टम जो है उसको हमको ठीक करने का जरूरत है. तो फिर उसके बाद जब इन्होंने स्पीच अपना शुरू किया तो वहां पर लोगों ने येल करना शुरू किया, डॉक्टर्स डॉक्टर्स के मतलब कहने की ये मतलब है कि हमारे पास हेल्थ केयर का जो सिस्टम है बहुत खराब है, डॉक्टर्स कम है. वैसे जो डॉक्टर्स हैं भी तो वो कोई इतना बड़ा तीर तो मार नहीं रहे हैं, क्योंकि अच्छे डॉक्टर्स को तो आप आने देते हैं भी नहीं अपने हेल्थ केयर सिस्टम में, वो बेचारे सारे तो डाउनटाउन में टैक्सियां चला रहे हैं ना. तो अगर आप अच्छे पढ़े लिखे जो डॉक्टर्स खासतौर पे जो साउथ एशिया से इंडिया पाकिस्तान से आते हैं उनको लगाएं, उनका इतना ज्यादा एक्सपीरियंस होता है. अगर आपने साल में 4 कैटरेक्ट के ऑपरेशन किए हैं ना तो वो ऑलरेडी 50,000 साल का कर चुके होते हैं, तो इसलिए उनका इतना एक्सपीरियंस है. उन जैसे डॉक्टर्स को आप जब तक नहीं लगाएंगे अपने हॉस्पिटल में आपके हॉस्पिटल का हेल्थ केयर सिस्टम इंतहाई थका हुआ रहेगा और जो इतने ज्यादा आपके ये जो कॉम्प्लिकेशन आ जाते हैं जब लोग हॉस्पिटल में जाते हैं इसीलिए, क्योंकि वो टेस्टों के ऊपर बिलीव करते हैं. अब टेस्टों के लिए अगर साल लग गया है उसकी रिपोर्ट आने में तो उसमें अगर बंदा मर गया है तो बस फिर वो आप कहते हैं जी हमारा तो कोई कसूर नहीं है. तो अगर कोई एक्सपीरियंस डॉक्टर्स आ जाएंगे यहां पे तो उनको ऑलरेडी सिम्टम्स देख के ही पता चल जाएगा कि भाई क्या प्रॉब्लम है. एनीवेज टोरंटो पुलिस जो है जी उसने आज अपनी एक रिपोर्ट लाई है और उसने कहा जी कि ये जब से हमास का और ये जो लड़ाई झगड़े शुरू हुए थे اکتوبر 7 کے بعد سے یہاں پہ جو حماس کا جو اٹیک تھا اسرائیل کے اوپر، اور اسرائیل نے پھر اپنا بہت ہی باربیرک اٹیکس شروع کیے، اس کے بعد بہت زیادہ لوگوں کے اندر ریاکشن تھا. $20 ملین جو ہیں انہوں نے لگائے ہیں کہ سارے کے سارے پولیس والے جو یہ ان کو لگانے پڑتے تھے، پھر ڈپلوائے یعنی کہ کرنے پڑتے تھے جوئس سینٹرز، مسلم سینٹرز جو ہیں ان کی کمیونٹیز کے باہر سنس 2023. آج یہ جو رپورٹ آئی ہے یہ اب دی جائے گی ٹورنو پولیس سروسز بورڈ کو نیکسٹ ویک میں، اور انہوں نے کہا جی کہ یہ تقریباً 2000 ان پلانڈ ایونٹس تھے، اور یہ دے ور ایسوسیٹڈ ود پروجیکٹ ریزولیوٹ، اور یہ پروجیکٹ ریزولیوٹ انہوں نے یہ بنایا تھا کہ ملک کے اندر ہم کو جو ہے بالکل پیس اور ہارمنی رکھنا ہے اور کوئی بھی اس طرح کے، لیکن پروٹیسٹ تو آئے تو اس کے اوپر وہ کہتے ہیں جی کہ ہم کو ظاہر ہے کہ ڈپلائمنٹ کرنی پڑتی تھی، پیسے اور ریسورسز بہت زیادہ لگانے پڑتے تھے، اس کی وجہ سے ہم کو بہت سارا اسٹاف شارٹیج جو تھا وہ آ گیا تھا، کیونکہ ہم کو ان کو ری ایلوکیٹ کرنا پڑتا تھا، اور پھر جو ورک لوڈ خاص طور پہ جو انویسٹیگیٹو یونٹس تھے اس میں بہت زیادہ بڑھ گیا تھا، اس لیے کہ ہر وقت لڑائی ہوتی تھی، ہر کوئی دوسرے کو بلیم کرتا تھا، تو اس کی وجہ سے کافی ان کے جو ہیں $20 ملین از اے بگ اماؤنٹ، تو وہ کہتے ہیں جی اس کے اوپر لگا. آج جناب چائنا جو ہے اس نے بھی کاؤنٹر میجرز جو ہیں وہ اناؤنس کیے ہیں ٹرمپ صاحب کے. اب جو ٹرمپ صاحب کی عامر صاحب جو ہے نا یہ جو کوئی جو بھی کوئی فائنانس کا آدمی ہے اس نے اتنے گندا فائنانس کیا ہے نا کیلکولیشن جو کی ہے. ایک سمپل میں آپ کو ادھر بات بتاتی ہوں کہ انہوں نے کیلکولیشن کیا کی. آپ کو پتا ہی ہے کہ یو ایس کا جو ہے وہ بہت سارا جو ہے وہ چل رہا ہے ڈیفیسٹ، ٹریڈ ڈیفیسٹ چل رہا ہے، اور چائنا کے ساتھ جیسے بہت زیادہ چل رہا ہے. انہوں نے کیا کیلکولیشن کی اپنی طرف سے جن کو ہم سیاڑا کہتے ہیں، سیاڑوں نے، ان سیاڑوں نے کیا کیا، سمپل کیلکولیشن کیا ہے، یو ایس کا جو ڈیفیسٹ ہے اس کو ڈیوائڈ کیا ہے جو یو ایس اس کنٹری سے امپورٹ کر رہا ہے، تو وہ جو پرسنٹیج نکل رہی ہے اس کو یہ بول رہے ہیں جی کہ یہ کنٹری ہمارے اوپر اتنا ٹیرف لگاتا ہے، جو کہ ایبسولیوٹلی غلط ہے، ایبسولیوٹلی غلط ہے یہ کیلکولیشن. تو یہ انہوں نے جی اپنی طرف سے بڑی سیاڑ پنا کیا ہے، اور انہوں نے کہا جی کہ یہ تو اس کے لیے جو اب جو کینیڈا اس نے جو چائنا ہے اس نے آج جو ہے کاؤنٹر ٹیرفز جو اپنے لگائے ہیں ان کے اوپر 34%، کیونکہ اس سے پہلے انہوں نے 20% ان کے اوپر لگائے تھے، اور پھر اس کے بعد انہوں نے اب جو یہ 25% لگائے ہیں، تو یہ اب ٹوٹل لیویز تقریباً کتنی ہو گئی، تقریباً کچھ 45% یا کچھ ایسے ہی اس سے، اور 10% اور بھی انہوں نے اس کے تو لگائے، تو یہ تقریباً 54% جو ہے چائنا کے اوپر آل ٹوگیدر اگر ہم کہہ سکتے ہیں آل ٹوگیدر انہوں نے ٹیرفز لگائے ہوئے ہیں. تو آج چائنا نے بھی ان کے اوپر ایڈیشنل ٹیرفز لگائے ہیں 34% کے. اس کے اندر اب بہت ساری چیزیں ہیں، اس کے اندر انہوں نے یہ بھی کہا ہے کہ بہت ساری یو ایس اینٹیز جو ہیں اب ان کو ہم کنٹرول کریں گے، وہ اب ہمارے ملکوں میں انویسٹ نہیں کر سکیں گے. آپ سوچیں کہ اس میں سب سے زیادہ ہرٹ کون ہوئے گا، ٹرمپ صاحب کا رائٹ ہینڈ مین یار ان کا جو ہے ایلون مسک، جس کا وہاں پہ جو ہے وہ پلانٹ اس نے جس نے چائنا میں لگایا. تو اس طرح کے اور بھی بہت سارے یار دوست بلینئرز ہیں امریکن جن کو بہت زیادہ ہرٹ ہونے والے ہیں. آج جو چائنا نے کہا جی کہ بالکل اب ہم یہ جتنی فارن اینٹیز ہیں ان کے خلاف ہم پیونٹیو ایکشنز لیں گے، اور ہم جو ہے بالکل اپنے انٹرسٹ جو ہیں ان کو ہم بچائیں گے. اور اس کے علاوہ انہوں نے آج کہا ہے چائنا نے کہ یو ایس اور انڈیا، عامر یہ بڑی خطرناک خبر ہے کہ یو ایس اور انڈیا کی جو کمپنیز تھی بڑی بڑی وہ بہت سارا میڈیکل ویسٹ ڈمپ کر رہی تھی چائنا میں، تو اب چائنا نے کہا کہ اب ان سب کے خلاف بھی اب ہم ایکشن لیں گے، سب کے خلاف ہم ایکشن لیں گے، ہاں نہیں کرنے دیں گے اب، اور ان سب کے خلاف ایکشن لیں گے کہ وہ کیسے انہوں نے انلیگل طریقے سے. تو یہ بہت جناب یہ جو چیزیں ہیں نا یہ بہت دور تک جائیں گی. آج اپنے سٹاکس تو دیکھیں گے کیسے مرے ہوئے تھے آج سٹاکس. تو یہ جو ہے یہ دنیا نہیں ہرٹ ہوئے گی، امریکہ زیادہ ہرٹ ہوئے گا، کیونکہ وہاں پہ زیادہ بڑے بلینئرز ہیں اور وہ سارے یار دوست بھی ہیں ٹرمپ صاحب کے. تو اب دیکھیں گے اس میں کیا ہوتا ہے. یو کے اور فرانس جو ہیں جی انہوں نے آج بہت زیادہ ایلیگیشنز لگائے ہیں پیوٹن صاحب کے اوپر. انہوں نے کہا جی کہ یہ بالکل وار کو روکنا نہیں چاہتا ہے. آج جو ڈسکشنز تھے وہ ہو رہے تھے یو کے فورن سیکرٹری ڈیوڈ لیمی کے ساتھ، جو نیٹو ہیڈ کوارٹرز میں جو فورن منسٹرز کی میٹنگ چل رہی ہے اس میں جو یہ ملے ہیں فرینچ فارن منسٹر کے ساتھ جان نوئل بیرو کے ساتھ. تو انہوں نے کہا جی کہ ہم کو لگ رہا ہے کہ یہ پیس نہیں لانے دے رہے ہیں، اور ابھی جو رشیا نے और भी अटैक्स कुछ किए हैं, उसके रहते हुए यूक्रेनियन फॉरेन मिनिस्टर एंड्राय साइबिहा, उन्होंने भी कहा जी कि आप देख लो, ब्रसल्स में ये सारे इकट्ठे हुए हैं ना, तो ब्रसल्स में उसने कहा कि आप देख लो जी कौन पीस नहीं चाहता है, हम तो चाहते हैं, रशिया नहीं चाहता है। उसकी वजह यह है कि जो रशिया है उन्होंने इनका जो अभी तक का जो 30 डे इमीडिएट हॉल्ट का जो प्लान है वो इन्होंने रिजेक्ट कर दिया है रशिया ने। उसने कहा कि बहुत सारी चीजें हैं जिनको थ्रैश करना भी बाकी है, तो हम एज ही मतलब आप पेपर ले आओगे बोलोगे हमको साइन कर दो तो हम नहीं ऐसा करेंगे, उसके ऊपर बहुत सारी चीजें जो है वो करेंगे। इसके ऊपर आज यूएस सेक्रेटरी ऑफ स्टेट मार्को रूबियो ने भी कहा कि आने वाले दिनों में जो हम इनके साथ डिस्कशन करेंगे उसके बाद हमको पता चलेगा कि रशिया जो है वो कितना जो है हमारे साथ सिंसियर है इस सीज फायर को लाने के लिए, क्योंकि आपको पता ही है कि एक बॉन हैमी तो है बिटवीन ट्रंप साहब एंड पुटिन साहब के बीच में, तो अभी देखना है कि ये दोनों एक दूसरे का बात मानेंगे या नहीं मानेंगे। बर्लिन जो है वो भी अब यानी जर्मनी जो है वो भी अब अमेरिका की बोली बोलने लगा है, और उसने कहा जी कि चार फॉरेन नेशनल्स जो हैं उनको हम जर्मनी से निकाल रहे हैं और ये इलीगल तरीके से यहां पे रह रहे थे, लेकिन जाहिर है कि मसला तो वही है, ट्रंप साहब को खुश करना क्यों, क्योंकि ये जो चारों लोग हैं इसमें से तीन जो हैं ईयू सिटीजन्स हैं और एक उसमें से जो है वो है अमेरिकन नेशनल है, टू आर फ्रॉम आयरलैंड, वन इज फ्रॉम पोलैंड और एक यूएस सिटीजन, तो चार लोगों को निकाले। वो कह रहे हैं जी कि इन्होंने प्रो पैलेस्टीनियन जो हुए थे ये यहां पे प्रोटेस्ट उसमें बहुत पार्टिसिपेट किया था, और जो यूनिवर्सिटीज थे जैसे कि इन्होंने बोला अपना, अगर आई डोंट नो अगर मैं नाम ये सही बोल रही हूं, ये जर्मन नेम है फ्रे यूनिवर्सिटैथ जो है बर्लिन में, उसमें इन्होंने कहा जी कि इन्होंने बहुत ज्यादा वायलेंस शो किया और बिल्डिंग को नुकसान दिया और फिर बहुत सारा ग्रेफिटी इन्होंने यहां पे बनाया, और ग्रेफिटी क्या था कि इन्होंने रेड ट्रायंगल्स बनाए थे। अभी रेड ट्रायंगल्स जो है उसको जर्मन गवर्नमेंट जो है कंसिडर करती है कि ये हमास का सिंबल है, उसका साइन है, तो वो कहते हैं जी कि इन्होंने ये बहुत ज्यादा जो है ये हुल्लड़बाजी की है, क्योंकि जाहिर है ये तो अब ट्रंप साहब को खुश करने की पॉलिसी है, वरना तो ऐसा कोई है नहीं, क्योंकि उन्होंने कोई वायलेंस तो नहीं की, क्योंकि उनके जो लॉयर हैं उन्होंने कहा जी कि इनको क्रिमिनली कन्विक्ट नहीं किया गया है, बस सिर्फ प्रोटेस्ट में, तो प्रोटेस्ट तो आप यूरोप वाले कहते थे कि फ्री स्पीच एंड फ्रीडम टू असेंबल और पीसफुल असेंबली, इसके तो आप बहुत बड़े वो दावेदार बने हुए थे, तो अभी क्या हुआ है। तो बहरहाल एनी वे ट्रंप साहब को खुशी के चक्कर में ये बोल रहे हैं कि हमको इनको चार लोगों को निकालना है। इसके साथ साथ आज जर्मनी के अंदर एक और भी बड़ा जो है बहुत ज्यादा जो है वो आज दुख का लहर है, उसकी वजह यह आपको पता ही है कि जर्मन गाड़ियां जो है वो दुनिया की प्रीमियर कार्स में से वन ऑफ द प्रीमियम कार्स हैं, तो वो कार्स जो है उसके अंदर अब बहुत मुश्किल आने वाली है उनके प्लांट्स में। आज वहां पे एक्सपर्ट्स जो है उन्होंने कहा जी कि अब बहुत सारे जो कार मैन्युफैक्चरर है उनको अपना जॉब्स भी स्लैश करना पड़ेगा और कुछ को तो अपना फैक्ट्रीज बिल्कुल ही बंद करना पड़ेगा जैसे वॉक्स वैगन वाले थे, और ये जो 25% टैरिफ आ गया है कार इम्पोर्ट्स के ऊपर, और पहले जो था यानी आप सोचे अब आमिर इन्होंने 25% लगा दिया ना, पहले ये जर्मन कार्स के ऊपर ओनली 2.5% टैरिफ लगाते थे, तो 2.5 से अब देखिए आप 25% आएगा तो फिर कैसा इनका वो गाड़ियों का चलेगा। मुझे लगता है कि अब मिडिल ईस्ट में शायद ज्यादा भेजेंगे क्योंकि वहां पे लोग शौकीन है जरा ये लग्जरी के, तो लेकिन वहां पे फिर कितना भेजेंगे क्योंकि मार्केट बहुत छोटा है, तो सारा यानी कि पूरा मिडिल ईस्ट जो है हमारे कराची में समा सकता है ना, तो आप सोचिए कि कितने अरब रिच कंट्रीज जो है उनका पॉपुलेशन कितना छोटा है, तो ऐसे है। मोदी जी जो है जी बहुत अरसे के बाद आज उनके जो कुछ टॉक्स है वो मोहम्मद यूनुस साहब जो है बांग्लादेश के उनके साथ शुरू हुए हैं। आपको पता ही है कि हसीना वाजिद के जमाने में बहुत क्लोज था बांग्लादेश, बहुत क्लोज एलाय था इंडिया का और इंडिया के साथ बहुत ज्यादा ट्रेड करते थे एट द एक्सपेंस ऑफ पाकिस्तान, आई मीन ऑफकोर्स शेख हसीना आप सोच ही सकती हैं मुजीब रहमान की बेटी थी तो कुछ इतना खास प्यार नहीं था पाकिस्तान के साथ, तो बहुत ही वो लगा, लेकिन यूनुस साहब जो है उन्होंने आके चीजें चेंज की, उन्होंने जिना साहब का जो है वो एनिवर्सरी भी मनाया और पाकिस्तान के साथ दोस्ती का हाथ भी बढ़ाया, तो अब इसमें जो है बहुत सारा जो है इंडिया ब्लेम भी दे रहा था बांग्लादेश को कि भाई तुम हिंदू माइनॉरिटीज के साथ बहुत ही बुरा सलूक कर रहे हैं, तो उसके ऊपर भी यूनुस साहब का एडमिनिस्ट्रेशन कहते थे कि नहीं हम वो बिल्कुल डिनाई करते थे कि ऐसा कुछ है नहीं इसमें। इनके जो प्रेस सेक्रेटरी है यूनुस साहब के शफीकुल आलम साहब, उन्होंने कहा कि ये मीटिंग जो है बहुत ही कंस्ट्रक्टिव और फ्रूटफुल रही है। इन दोनों का मीटिंग जो था आज साइड लाइन्स ऑफ रीजनल समिट जो कि थाईलैंड में हो रहा है वहां पे इनका हुआ है, और जो है काफी इनके बीच में मतलब सख्त वर्ड्स का एक्सचेंज रहा, लेकिन अब लग रहा है कि जैसे आइस ब्रेक होगी। سینئر پاکستانی ڈپلومیٹ جو ہے انہوں نے وارن کیا ہے یو این سیکیورٹی کاؤنسل کے اندر کہ پیلسٹینینز کو بہت زیادہ سفر کرنا پڑ رہا ہے اور ان کے پاس کوئی بھی ایڈ بھی پراپر نہیں پہنچ رہا ہے کیونکہ یہ ڈیڈلی اسرائیلی بامبنگز جو ہے یہ اتنا زیادہ ہے کہ وہاں پہ لوگوں کو نہ صرف ڈسپلیس کیا جا رہا ہے بلکہ ان کو سٹارویشن کے طور پہ کی طرف دھکیلا جا رہا ہے اور اس کو ایز اے ٹول یوز کیا جا رہا ہے اسرائیل کی طرف سے. امبیسڈر عاصم افتخار عالم احمد جو کہ پرماننٹ ریپرزینٹیو آف پاکستان ٹو یونائیٹڈ نیشنز ہیں انہوں نے آج 15 ممبر یو این ایس سی کو بتایا کہ یہ جو کچھ ہے ہماری آنکھوں کے سامنے جو ہو رہا ہے ہم اس کے اوپر چپ نہیں بیٹھ سکتے, یہ بالکل ان ایکسیپٹیبل ہے, یہ جو ہے اس میں آپ دنیا جو ہے یعنی اپنا مورل بینکرپسی دکھا رہا ہے تو ہم اس کے ساتھ کھڑے نہیں رہ سکتے ہیں. کیونکہ اب اسرائیل کا وار صرف پیلسٹائن تک ہی نہیں رہ گیا, آپ کو پتہ ہی ہے کہ کانسٹنٹلی سیریا پہ اٹیک کر رہے ہیں, لیبنان کے اوپر اٹیک کر رہے ہیں, وہاں پہ لیبنان میں اٹیک کر کے وہ کہتے ہیں جی ہم حماس کے لیڈرز بیٹھے ہوئے ہیں ان کو ماریں گے, تو وہاں پہ دو اور ان کے لیڈرز مار دیے ہیں, اور سیریا کے اوپر کانسٹنٹلی اٹیکس کر رہے ہیں, یمن پہ کر رہے ہیں, تو اس کے لیے لوگوں کا اب جو ہے بہت زیادہ کنسرن بن گیا ہے. یونائیٹڈ نیشنز ہائی کمشنر فار ہیومن رائٹس والکر ٹرک جو ہیں انہوں نے کہا جی کہ خاص طور پہ یہ جو یونائیٹڈ نیشنز کے 15 میڈکس کو انہوں نے مارا ہے یہ بالکل ان ایکسیپٹیبل ہے, حالانکہ ان کے ایمبولینسز کے اوپر لکھا ہوتا ہے اسپیسیفکلی ریڈ کراس کے ایمبولینس پہ ریڈ کراس, یونائیٹڈ نیشنز کے اس کے یونائیٹڈ نیشنز یو این لکھا ہوتا ہے اس پہ, تو انہوں نے بہت کنڈیم کیا کہ یہ جو اٹیک کانسٹنٹلی کر رہے ہیں. اس کے ساتھ ساتھ ترکیے جو ہے اس نے بھی آج اسرائیل کو بولا, حالانکہ ترکیے کا کافی کلوز جو ہے ریلیشن شپ ہے ان کے ساتھ, انہوں نے کہا کہ آپ سیریا کے اوپر جو اٹیک کر رہے ہیں اس کو اسٹاپ کریں فوراً کیونکہ آپ پورے ریجن کو اب آپ جو ہے وہ نقصان پہنچا رہے ہیں. تو مجھے تو حیرت ہو رہی ہے کہ 1 بلین مسلم ہے ساری دنیا میں اور یہ جو ٹڈی کا ملک ہے اس کے خلاف جو ہے یہ کھڑے نہیں ہو سکتے, اس کے خلاف یہ کچھ کر نہیں سکتے, تو وچ از ویری ویری سرپرائزنگ. آپ سوچیں ایک رپورٹ آئی ہے جی, اور یہ اگین بہت ہی خطرناک رپورٹ ہے ایز فار ایز پاکستان از کنسرنڈ, اور اس رپورٹ میں پھر سے آیا ہے کہ الیسٹ آرمز ٹریڈ جو ہے وہ پاکستان اور افغان بارڈر پہ بہت زیادہ چل رہا ہے. سمال آرمز سروے کا رپورٹ آیا ہے جس کا نام ہے ڈاکیومینٹنگ آرمز اویلیبلٹی ان افغانستان, جس میں کہ کہا گیا ہے کہ نہ صرف سوویت ایرا کے یہ جو AK-47 رائفلز جو کہ ابھی بھی بہت زیادہ فیمس ہے اور پاپولر بھی ہے, اور نیٹو سٹائل کے ویپنز جو ہے M4 اینڈ M16 رائفلز یہ بہت زیادہ وہاں پہ سرکولیٹ کر رہے ہیں, حالانکہ طالبان کا گورنمنٹ بول رہی ہے کہ ہم یہ جو ہے اس کو روک رہے ہیں, لیکن جو لوکل کچھ جو لوگ ہیں وہ اس کو روکنے نہیں دے رہے ہیں, اور وہ یہ جو بہت ہی ٹیررسٹ آؤٹ فٹس ہے جیسے کہ TTP ہے اور القاعدہ ہے ان کو یہ سارے آرمز جو ہے کانسٹنٹلی مل رہے ہیں. اس میں یہ دیکھا گیا رپورٹ بولتی ہے کہ M4 کے اندر بہت زیادہ اس کی پاپولیرٹی میں رائز کیا ہے 13%, M16 کی پاپولیرٹی جو ہے 38% رائز کی افغانستان میں, ظاہر ہے پاپولیرٹی کا مطلب ہے کہ سیل بڑھ گئی ہے ان کی بہت زیادہ. AK-47 جو ہے وہ زیادہ افورڈیبل ہے, رشین ہے اور اس کے پرائسز بھی مور سٹیبل ہے. M4 رائفل جو پاکستان کے اندر ہے اس کا پرائس $3,325,000 ہے, اور یہ کوئی کوئی جو ہائی اینڈ کی ہے وہ $3,700 کی بھی ہے. M16 جو ہے دیٹ از بٹوین $1,245 to $1,400. تو مطلب اتنے سستے بھی نہیں ہے یہ جو ویپنز ہے, لیکن پھر بھی یہ بہت ایزیلی اویلیبل ہے. MQMP کے جو لیڈر ہیں ڈاکٹر فاروق ستار, انہوں نے کہا جی کہ یہ بہت اچھی بات ہے کہ پرائم منسٹر صاحب نے الیکٹریسٹی کا پرائس بہت کم کیا ہے اور ہم نے اس کے اندر بہت میجر رول پلے کیا تھا, ابھی ہم کو لگ رہا ہے کہ کچھ اور بھی اسپیس ہے اور پاسبل ہے اس کا پرائس تھوڑا اور بھی نیچے کر سکتے ہیں. پرائم منسٹر صاحب نے کل ہی ہم نے آپ کو بتایا تھا کہ 7.41 روپیز پر یونٹ کا انہوں نے بولا تھا کہ ہم کمی کر رہے ہیں پاور اس میں ریٹس میں تاکہ لوگوں کو ریلیف مل سکے. تو آج ایک پریس کانفرنس کر رہے تھے کراچی میں ستار صاحب, اور انہوں نے بولا کہ ہم نے پرائم منسٹر کو بولا ہے کہ 6 روپیز پر یونٹ کے اوپر آپ ابھی اس کو بیچے, اور انہوں نے کہا جی ہم نے پرائم منسٹر کو بولا تھا آپ کراچی آئے تو وہ کراچی آئے گے اور ہمارا جو MQM کا ایک پبلک گیدرنگ ہوگا اس کے ساتھ وہ ایڈریس کریں گے, اور یہ تو بالکل ان ڈائریکٹ ٹیکسیشن تھا جو کہ لوگوں کو بہت زیادہ برڈن کر رہا تھا, تو ان کے پاس اپرچونٹی ہونا چاہیے کہ وہ تھوڑا اپنا پیسہ بچا سکیں اور ان کو صرف اسی پہ ٹیکس کیا جائے جو وہ یوز کر رہے ہیں بجلی, اور اس کی قیمت بھی کم ہوئے تاکہ آپ کا اکانومی جو ہے اس میں گروتھ آ سکے. کے پی کے چیف منسٹر جو ہے علی امین گنڈاپور صاحب, انہوں نے کہا ہے جی کہ میں نے ابھی ڈیسائیڈ نہیں کیا ہے کہ میں افغان امیگرنٹس کو فورسبلی نکالوں گا, ایکسپیل کروں گا یہاں سے افغان سے خیبر پختونخوا سے. آج ایک پریس کانفرنس اسلام آباد میں بات کر رہے تھے اور وہ کہہ رہے تھے میں بالکل نہیں بھیجوں گا ان افغان مائیگرنٹس کو جو کہ ہمارے ملک میں رہ رہے ہیں, جب تک کہ افغانستان کا گورنمنٹ نہیں اگری کرے گا کہ وہ ان کو ڈیسنٹلی ایکسپٹ کرے گے اور ان کو جو ہے وہ اپنے ملک میں بسائیں گے, کیونکہ یہ اپنے ادھر گھروں کو اب بسا چکے ہیں اور گھروں سے میں ان کو نہیں نکال سکتا ہوں, تو اس لیے ہم کو افغانستان کے ساتھ ٹاکس کرنا ہی پڑے گا, اور اگر ہماری بات نہ مانی گئی تو ہم سب کے سب اس مدعے کے اوپر سڑکوں کے اوپر آ جائیں گے. اور اس کے علاوہ انہوں نے کہا جی کہ آپ کو این ایف سی اوارڈ جو ہے وہ بھی فوراً اناؤنس کرنا چاہیے. تو اب دیکھتے ہیں جی کیا ہوتا ہے, پھر سے وہی جو ہے مورچے کی سیاست. جے یو آئی ایف چیف مولانا فضل الرحمان, عوام پاک پارٹی کے ہیڈ شاہد خاقان عباسی اور مہتاب عباسی جو ہے وہ آج مولانا سے ملے ہیں ان ڈی آئی خان, کیونکہ وہاں پہ یہ گئے ہوئے تھے کچھ یاروں دوستوں سے ملنے اور عید کے جو ہے وہ میسجز دے رہے تھے, اس میں انہوں نے مولانا کو بھی جو ہے وہ دیا ہے مبارک دیا ہے. اس جو موقع پہ مولانا لطف الرحمان, مولانا عبید الرحمان اور کفیل نظامی اور اسرار مروت جو تھے وہ بھی اس میٹنگ میں تھے. اس کے ساتھ ساتھ نواز شریف اور پی ایم ایل این کے جو لا میکر ہے ملک افضل کھوکر, انہوں نے بھی ملاقات کیا ہے لاہور میں, وہ گئے تھے ان کو ملنے کے لیے. ملک سیف کھوکر, فیصل کھوکر جو تھے انہوں نے ان ٹاکس کے اندر وہ بیٹھے ہوئے تھے, کیونکہ یہ سب لوگ جو ہیں ملک سے بہت محبت کرتے ہیں اور ملک میں جو سچویشن ہے اس کے اوپر ان کا ڈسکشن جو تھا وہ چل رہا تھا. یہ کہہ رہے تھے کہ ملک صحیح سے نہیں چل رہا ہے تو اس لیے ان کو بہت تکلیف ہے اس کی, ہے نا. ایسے پریزیڈنٹ آصف علی زرداری جو ہے کچھ رپورٹس آ رہے ہیں کہ جی جیسے کہ ان کے جو فزیشین کا آیا ہے ڈاکٹر آصف حسین کا کہ وہ سٹیبل ہے, لیکن کچھ نیوز آ رہی ہے کہ وہ سٹیبل بالکل نہیں ہے. کل ہم نے آپ کو بتایا تھا کہ ان کے ڈاکٹر نے کہا تھا ان کو کووڈ ہو گیا ہے تو اس کی وجہ سے ان کا النس جو ہے وہ زیادہ ڈیپ ہو گیا ہے, تو اسی لیے جو اب پی 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 کا ریلی ہے گڑی خدا بخش میں وہ نہیں ہوئے گا, اور یہ ریلی جو ہے آن ذوالفقار علی بھٹوز 40th ڈیتھ اینیورسری ہے تو وہ اٹینڈ نہیں کر پائیں گے. لیکن ڈاکٹرز یہاں پہ کہہ رہے ہیں ان کا کنڈیشن جو ہے امپروو کر رہا ہے. کل انڈین میڈیا جو ہے وہ کہہ رہا تھا کہ نہیں ایسا کچھ نہیں ہے, اور انہوں نے کافی نیگیٹو خبریں دیں زرداری صاحب کے بارے میں, اور انہوں نے تو یہاں تک بول دیا کہ ہمارے پاس نیوز ہے کہ جو بی بی زرداری ہیں انہوں نے اپنے کلوز سرکل میں یہ بتا دیا ہے کہ میرے فادر اس وقت جو ہے وہ لائف سپورٹ پہ ہے. سو اس طرح کی خبریں کچھ انڈین میڈیا دے رہا تھا. بہرحال جی ہم دعا کرتے ہیں اللہ تعالیٰ زرداری صاحب کو صحت دے, تو ایسا نہیں ہے. اور جناب وقف بل, یس وقف بل جو ہے اس نے سیاپا ڈال دیا ہے وہاں پہ ہندوستان میں بے تحاجا. یہ جو ہے اب لڑائی شروع ہو گئی ہے. امت شاہ صاحب نے ایک سپیچ کی ہے جس میں کہ انہوں نے بڑا لتاڑا ہے کانگریس کو, اور کانگریس کو کہا ہے کہ یہ جو وقف بورڈ ہے یہ تم لوگوں نے جس طرح سے یہ قائم کیا ہے اور جس طرح سے یہ لمبی چوڑی جو ہیں یہ اتنی بے تحاجا 123 پبلک پراپرٹیز جو تم نے دیا ہے وہ بالکل ٹھیک نہیں ہے. اور اس کے اوپر پھر کانگریس کی جو سپوکس پرسن تھی سپریا شری ناٹے, انہوں نے پھر آج پورا ہسٹری سنایا جناب اس کا پارلیمنٹ کے اندر, اور بہت زیادہ یہ ڈیویسو ہوتا جا رہا ہے یہ جو ہے. انہوں نے کہا تھا جی جو امت شاہ صاحب نے کہ یونائیٹڈ پروگریسو الائنس کی جو گورنمنٹ تھی یعنی کہ یو پی اے کا جو کانگریس کا گورنمنٹ تھا اس نے وقف بورڈ کو 123 پبلک پراپرٹیز دیا تھا اور اس کے اوپر یہ جو ہے یہ ان کو بلانگ مسلمانوں کو نہیں کرتا ہے. سپریا صاحبہ نے آج کہا کہ یہ زمینیں جو تھیں اس پہ جھگڑا برٹش دور کے زمانے سے ہی چلا آ رہا تھا, کیونکہ برٹش جو ہیں انہوں نے بہت سارا مسلمانوں کا ریلیجس پراپرٹیز, ماسک, گریو یارڈز, مدرسہ اور بھی ایریا جو تھا اس کو وہ کلین کر کے یہاں پہ ریسیانی جو ریسنا جو ہلز تھے اس کے اندر نیو ڈیلی بنانا چاہتے, یعنی کہ ایک نیا کیپٹل بنانا چاہتے تھے. لیکن مسلمانوں نے جب پروٹیسٹ کیے تو پھر انہوں نے انگریز سرکار نے ان کے ساتھ بیٹھ کے ایک 1943 سے 45 کے بیچ میں ایک پورا ڈیل سائن کیا, اور اس میں انہوں نے کہا جی کہ یہ پورے کے پورے علاقے کا مینجمنٹ, ان زمینوں کا مینجمنٹ جو ہے سنی مجلس سے اوقاف کے پاس رہے گا, اور کوئی ٹائم لمٹ نہیں دیا تھا کہ کب تک یہ پراپرٹیز مسلمانوں کے پاس رہے گا. اس کے بعد وہ کہتے ہیں جی کہ یہ پھر جو انڈین گورنمنٹ تھی انہوں نے ان کو نوٹیفائی کیا تھا وقف بورڈ کو وقف ایکٹ 1954 کے تحت, اور ڈیلی ڈیولپمنٹ اتارٹی اینڈ لینڈز اینڈ ڈیولپمنٹ آفس جو تھا اس نے بھی اس کا جو تھا وہ اونرشپ کے اوپر کوشچنز اٹھائے تھے. اندرا گاندھی نے 1974 میں پھر برنی کمیٹی جو تھا وہ اس کو سیٹ اپ کیا تھا کہ اس قصے کو سارے کو ریزالو کرے آپ, اور انہوں نے اگری کیا تھا کہ یہ پورے کا پورا زمین جو ہے یہ لیز کیا جائے گا دلی وقف بورڈ کو فار 1 روپی پر ایکڑ اینولی. او مائی گاڈ. تو 1984 میں لیکن وہ کہتی ہیں جی کہ وشوا ہندو پریشاد نے اس کے اوپر اینٹی مسلم جو وہ چلانا چاہتے تھے یہاں پہ دنگے, اس کے تحت انہوں نے یہ مدعا اٹھایا. اس کے اوپر انہوں نے کہا جی کہ نہیں یہ پورے کا پورا زمین مسلمانوں کو کیوں دیا ہوا ہے اور ان کو چارج کرنا چاہیے 100 روپیز پر ایکڑ کے حساب سے. دلی ہائی کورٹ میں جب یہ قصہ گیا تو انہوں نے 2011 میں اس پہ روک ڈالی. یو پی اے کی گورنمنٹ نے 2014 میں دلی ہائی کورٹ کا ڈائریکشن لیتے ہوئے پھر ڈی نوٹیفائی کیا اور یہ پورے کا پورا جو زمین تھا یہ ریٹرن کیا دلی وقف کو, اور باقی کے بھی جو تھے درگاہ تھے ماسک تھے بریل گراؤنڈز تھے عیدگاہ تھے وہ سارے کے سارے ان کو دیے. تو یہ مسئلہ ہمارے زمانے کا نہیں ہے, یعنی کہ یو پی اے گورنمنٹ کا نہیں ہے, یہ انگریز کے زمانے سے چلا آ رہا ہے. تو ابھی اگر آپ یہ نیا جو بل لے کر وقف بل لا رہے ہیں اور آپ کہہ رہے ہیں کہ یہ سارے کا سارا بکیڑا ہم نے کیا اور یہ سارے پراپرٹیز اب آپ کھینچیں گے تو ظاہر ہے کہ یہ اس میں اینٹی مسلم جو ہیں وہ پھر دنگے جو ہیں وہ تو ہوئیں گے. راہل گاندھی جو ہیں انہوں نے آج پھر سے جی آواز اٹھائی ہے اور انہوں نے کہا جی کہ انڈیا کی جو اکانومی ہے وہ ڈیوسٹیٹ ہو جائے گی. ان کا یہ ورڈ تھا کہ کیونکہ یہ ٹرمپ صاحب کے ٹیرفز آگے ہے, ان کا کہنے کا مطلب یہی تھا کہ یہ جو ہاؤڈی مودی اور اب کی بار ٹرمپ سرکار اور یہ جو نعرے لگتے رہے اور اتنا پیار دکھایا گیا تو پھر اب کیا ہوا, اپنے کلوزسٹ ایلائے پہ انہوں نے اتنے زیادہ 25% ٹیرفز کیسے لگائے ہیں. انہوں نے کہا نہ صرف ہماری اکانومی بلکہ آٹو اور فارماسیوٹیکل اور ایگریکلچرل سیکٹر بے تحاشا جو ہے اس سے افیکٹ کرے گا. اس میں کیوں آپ انگیج نہیں کر رہے ہیں اسٹیک ہولڈرز کے ساتھ, تو کیوں اس پہ بات نہیں کر رہے ہیں انڈین انڈسٹری ایکسپورٹرز, ان سے کیوں نہیں بات کر رہے, ان کا فیڈ بیک نہیں لے رہے ہیں. اب اس کے اوپر جو بی جے پی ہے اس نے بھی ان کو کیا, انہوں نے کہا جی کہ ہم جو ہے اپنے طریقے سے اس کو دیکھ رہے ہیں, ہم سمجھ رہے ہیں, ہم ریویو کر رہے ہیں, انڈین گورنمنٹ یہ ساری چیزیں ریویو کر رہی ہے. پاکستان ہوتا تو کیا بولتے, گھس کے ماریں گے. ابھی یہ چونکہ امریکہ ہے تو اب امریکہ کے لیے تو کچھ نہیں. کل بھی راہل گاندھی نے کیا کوشچن اٹھایا تھا کہ چائنا ہمارے اتنے بڑے علاقے پہ قبضہ جما کے بیٹھا ہے, آپ کیا بول رہے تھے, اس پہ کیا کہا تھا, ہم دیکھ رہے ہیں بات کر رہے ہیں چائنا سے. چائنا کو بھی نہیں کہہ سکتے نا گھس کے ماریں گے, وہ پھر گھس کے ماریں گے ان کو, ہے نا. تو ایسا ہے. اس کے ساتھ ساتھ آج بی جے پی اور بھی بھڑکی ہوئی نظر آئی کیونکہ ہماری جو دیدی ہے ویسٹ بنگال کی چیف منسٹر ممتا بینرجی جو لندن میں ہے اس سے ایک کوشچن وہاں پہ پوچھا گیا اور ان کو کہا جی کہ کیا آپ ایکسپیکٹ کر رہے ہیں کہ انڈیا جو ہے 2060 تک دنیا کا سب سے لارجسٹ اکانومی بنے گا. تو ہماری دیدی نے کہہ دیا کہ ایسا تو کچھ نہیں ہے, ایسے جو پروجیکشن ہے وہ تو سب غلط ہے, مجھے تو ایسا کچھ نہیں دکھ رہا. اس کے اوپر بی جے پی آئی ٹی سیل کے جو ہیڈ ہے امت مالویا, انہوں نے کہا جی کہ اس کو راہل گاندھی کو کانگریس کو سب کو ہندوستان کی ترقی سے جو ہے بہت زیادہ پرابلم ہے, اٹ از ویری شیم فل, یہ ڈسگریس ہے. یعنی کہ ممتا بینرجی ہمارے کنٹری کے لیے اور اس کو یہ جو ہے آفس ہولڈ نہیں کرنا چاہیے ہے اور ان کو شرم آنا چاہیے. یہ راہل گاندھی اور یہ لوگ جو اس طرح کے لوگ ہیں یہ باہر جاتے ہیں فارن لینڈز پہ اور جو ہے ہندوستان کی کھلی اڑاتے ہیں, یہ بالکل ٹھیک نہیں ہے. یہ بالکل ان کو نہ جو ہے وہ بلیو ہی نہیں یہ کر پا رہے کہ ہندوستان بھی ترقی کر سکتا ہے, ہم نے پہلے بھی انگلستان سے بہت زیادہ ترقی کیا اور ابھی ہم پھر بھی کریں گے. تو آپ انڈیا کے اچیومنٹس کو انڈر مائن مت کرو بس بھائی جان, یہ تو پھر اب پی آر میں ایسے ہی ہوتا ہے پھر, ہے نا. اور جناب آج افسوس کی خبر, انٹرٹینمنٹ کی دنیا کی سب سے بڑی افسوس کی خبر جو ہے, منوج کمار صاحب لیجنڈری ایکٹر فلم میکر جو ہیں اور جن کو کہ کہا جاتا تھا بھارت کمار بھی کیونکہ بہت ہی پیٹریاٹک موویز میں کام کرتے تھے, ان کی آج ڈیتھ ہو گئی ہے انڈیا میں ایٹ دا ایج آف 87 ایٹ کوکیلا بین دھیرو بھائی امبانی ہاسپٹل. بڑے لیجنڈری یہ سٹار تھے اور جو ہے یہ اپنی فلمیں جیسے کہ شہید جو کہ 1965 میں آئی تھی, اپکار 1967 میں اور پورب اور پشچم 1970 میں ان کے لیے جانے جاتے تھے اور پوری ایک جنریشن کو انہوں نے انسپائر کیا تھا. یہ کافی دنوں سے بیمار تھے, ان کو ہارٹ کا کچھ ایشو آیا تھا تو ان کو ہاسپٹلائز کیا تھا اور میڈیکل رپورٹس نے یہ بھی ریویل کیا تھا کہ ہارٹس کے ساتھ ساتھ ان کا لیور فیلئر ہو گیا ہے جو کہ ان کی ڈیتھ کا مین وجہ بنا. تو انڈسٹری نے آج بہت زیادہ جو ہے اپنے کنڈولنسز ان کو بھیجے ہیں. ہم ان کے اوپر آج ایک اسپیشل رپورٹ کریں گے رائٹ ایٹ دا اینڈ آف دا نیوز, تو ہمارے ساتھ جڑے رہیے گا. لوکیش کنگا راج کی جو مووی رجنی کانت کے ساتھ آ رہی ہے کلی, اب وہ کلیش کرے گی 14 اگست کو آیان مکرجی کی جو فلم ہے رتک روشن اور جونیئر NTR کے ساتھ وار 2 اس کے ساتھ. और ये दोनों ही फिल्में अगस्त 14 यानी कि वन डे बिफोर इंडियाज इंडिपेंडेंस डे जो है वो आ रही है। और ये इन्होंने कुली टीम ने उस वक्त अनाउंस किया जब सन पिक्चर्स ने थर्सडे को बताया था कि उनका फिल्म जो है ये 14 अगस्त को आएगा। तो ये बहुत ही मोनोक्रोमेटिक सा कुछ ये इन्होंने पोस्टर्स लाए हैं। वॉर टू के तो आपने पहले देखे होंगे, लेकिन रजनीकांत के अब आए हैं, एक जगह वो कुर्सी पे बैठे हैं, एक दूसरी तरफ उनका जो फोर हेड है उससे ब्लीडिंग हो रहा है और उनके बाल इन डिसएरे है और वो कुछ फाइट वाइट के सीक्वेंस में है तो वो नजर आ रहे हैं। तो अब ये क्लैश करेंगे दो बड़े मूवीज। शाहरेज खान हैज बिकम द सेकेंड पाकिस्तानी टू क्वालिफाई फॉर आयरन मैन 70.3 वर्ल्ड चैंपियनशिप के लिए। अब ये कौन है शाहरेज खान, बड़ी ये जो है आइकॉनिक है ये भी पर्सनैलिटी। उसकी वजह ये है कि ये जो इमरान खान की बहन है अलीमा खान, उनके ये बेटे हैं। लेकिन ये जो रेस जिसमें ये पार्टिसिपेट कर रहे हैं ये बहुत ही डिफिकल्ट है। उसकी वजह ये है कि इस एक ही रेस में तीन डिसिप्लिन है जो आपको विन करना पड़ता है, रनिंग, स्विमिंग एंड साइकिलिंग, तभी आप जो है फिर इसमें हिस्सा लेते। तो इन्होंने क्वालिफाई उसके लिए किया है, ये स्टडी करते रहे हैं एचएसएन कॉलेज लाहौर में और फिर ऑक्सफोर्ड चले गए थे एमबीए करने के लिए। इस वक्त ये रीजनल हेड एट सिम्बा ग्लोबल है जो कि एक बिग लिनन सप्लायर है बेस्ड इन ऑस्ट्रेलिया। और इन्होंने भी ट्रेनिंग अपने अंकल्स की तरह जमान पार्क में की थी। अब इनके अंकल्स कौन है, एक तो ऑब्वियसली आपको पता है इमरान खान, इसके अलावा आपको पता ही है कि जावेद खान सॉरी माजिद खान और जावेद बरकी वो भी इनके अंकल्स हैं क्योंकि एक ही फैमिली है ये। तो वो उनकी तरह ये जो है वो क्रिकेटर से ये भरल जो है एथलीट है रनर है तो उनकी तरह ये बड़ा इंस्पायर्ड है और ये इसको लगता है कि ये भी अच्छा एथलीट बन सकता है। और जनाब पाकिस्तान की जो विमेन्स टीम है उसने बड़ी ग्रेट परफॉर्मेंस दिखाते हुए थाईलैंड को हराया 7 विकेट से इन द फर्स्ट वार्म अप मैच ऑफ आईसीसी विमेन्स वर्ल्ड कप क्वालिफायर के अंदर। और ये चेज कर रही थी लड़कियां 79 रन टारगेट और इन्होंने विन किया एट द लॉस ऑफ 3 विकेट्स और एंड 187 बॉल्स टू स्पेयर। और अब जो है इवेंट वो जो रन करने वाला है अप्रैल 9 से 19 के बीच में, तो उसका जो कर्टन रेजर है वो होएगा बिटवीन होस्ट पाकिस्तान एंड आयरलैंड ऑन अप्रैल 9th और सेम डे अप्रैल 9th को ही वेस्ट इंडीज और स्कॉटलैंड का भी मैच है। ये सारे मैचेस जो हैं इस वक्त पाकिस्तान में हो रहे हैं और टॉप टू टीम्स जो हैं एट द एंड ऑफ द लीग स्टेज मैचेस वो क्वालिफाई करेंगे वर्ल्ड कप के लिए जो कि होएगा इंडिया में। पीसीबी जो है उसने आज अनाउंस किया है कि वो इम्प्लीमेंट कर रहा है मैच ऑफिशियल्स टेक्नोलॉजी फॉर पीएसएल 10 जो कि होएगा अप्रैल 11 से मई 18 के बीच में। उन्होंने कहा कि पहले भी हमने इसको एम्ब्रेस किया था लेकिन अभी फुली इसको इम्प्लीमेंट कर रहे हैं क्योंकि ये हाईएस्ट लेवल ऑफ ग्लोबल स्टैंडर्ड्स जो है स्पोर्ट्स में वो फॉलो करेगा जिसमें कि ऑफिशिएटिंग, ट्रांसपेरेंसी, व्यूअर एंगेजमेंट जो है बहुत ज्यादा बढ़ जाती है। ऑटो डिटेक्ट कर सकते हैं नो बॉल को विद अल्ट्रा मोशन कैमराज, लाइव अंपायर कम्युनिकेशन हो सकता है टू डीआरएस, इनिंग के टाइमर्स, मैच लॉगिंग्स, रियल टाइम मल्टी एंगल डिस्प्लेज और जो ये सारे ओवर रेट कैलकुलेशन वगैरह ये सब आप उसके साथ कर सकते हैं। और आप टेबल भी जो है वो हैंड हेल्ड टेबलेट्स जो हैं उन तक भी आपका एक्सेस हो सकता है टू कैलकुलेट द ओवर रेट। तो बहुत सारे इसके अंदर जबरदस्त हाई एंड जो है वो स्टैंडर्ड फॉलो किए जाएंगे। सऊदी पब्लिक इन्वेस्टमेंट फंड जो है वो पीजीए टूर को बिल्कुल परसुएड नहीं कर सकी है कि उसको कोई स्पेशल कंसेशन दिए जाएं। हालांकि सऊदीज ने ऑफर किया था 1.5 बिलियन यूएस डॉलर का इन्वेस्टमेंट इनको और काफी अरसे से इनके बीच में कॉरेस्पॉन्डेंस चल रही थी और वो पीजीए को कह रहे थे कि हमको इसके अंदर करने दें। उन्होंने कहा कि बिल्कुल पीजीए जो है उसको हम जो है पीआईएफ जो है उसको हम बिल्कुल हम वो ने कहा कि कोई इंश्योरेंस उन्होंने दिलवाई थी तो उन्होंने कहा कि जी बिल्कुल पीजीए वालों ने कि जो लिव सर्किट है उसको हम मानते हैं वो दे आर डूइंग वेल। लेकिन जो है उनके गवर्नर भी जो हैं उसके लिव के यासिर अल रुमैया वो भी को चेयरमैन रह सकते हैं ऑफ पीजीए टूर एंटरप्राइजेस लेकिन इससे ज्यादा हम आपको इन्वेस्टमेंट इतना नहीं करने देंगे। इनफैक्ट यूएस बेस्ड एक कंपनी जो थी स्ट्रेटेजिक स्पोर्ट्स ग्रुप उसने भी इनको इतना इन्वेस्टमेंट ऑफर किया था फॉर सर्टन प्रिविलेजेस तो अभी तक वो भी अप्रूवल नहीं हुआ है। तो फिर सऊदीज ने अपना बिड डाला था वो भी आज उन्होंने ना कर दिया है। तो जनाब हम लेते हैं इधर एक छोटी सी ब्रेक और उसके बाद हम जाएंगे स्पेशल रिपोर्ट की तरफ।
On the preceding program may not necessarily be those of the owner or management of WTOR radio station.
अपने प्यारों को पैसे भेजें लैम्पफाई के जरिए, पैसे पहुंचे मिनटों में, वो भी आसान और महफूज तरीके से, गुड एक्सचेंज रेट के साथ। $150 भेजने पर $0 फीस। इसके अलावा अगर आप $100 से ज्यादा भेजें तो साइन अप करते वक्त रेफरल कोड E10 इस्तेमाल करें और अपनी पहली ट्रांजेक्शन पर 10% कैश बैक हासिल करें, यानी $500 भेजने पर $50 कैश बैक की सूरत में आपके अकाउंट में वापस। लैम्पफाई की 10% कैश बैक ऑफर के लिए आज ही लैम्पफाई की फ्री ऐप अपने फोन में डाउनलोड करें। विजिट lampfi.com फॉर टर्म्स एंड कंडीशंस।
जी तो वेलकम बैक। हम आप जाने लगे हैं अपनी स्पेशल रिपोर्ट की तरफ जो आज हम मनोज कुमार साहब के ऊपर दे रहे हैं, क्योंकि आज हम ऐसी बातें उनके बारे में आपको बताएंगे जो शायद आपको नहीं पता। अभी तो हमने आपको एक छोटी सी बात तो बताई है कि वो बड़े, उनको भारत कुमार कहा जाता था अपने मुल्क से प्यार के लिए, और जो है वो बहुत ही पेट्रियाटिक मूवीज में काम करते थे। स्पेशल रिपोर्ट में हम मनोज कुमार साहब के लिए आपको कुछ और डिफरेंट फैक्ट्स बताएंगे जो आपने इससे पहले नहीं सुने होंगे। आपको पता है कि मनोज कुमार साहब का नाम जो था वो था हरि कृष्णा गिरी गोस्वामी, और ये पैदा हुए थे July 24, 1937 को। कहां पे? यह भी एक बहुत बड़ी कहानी है। आप जानते हैं हमें कहां? एटाबाद में, जहां पे उस एटाबाद में ये जनाब पैदा हुए थे, और अर्ली लाइफ जो है इन्होंने पाकिस्तान के अंदर ही इसी सिटी में एटाबाद में ही गुजारी थी। और इनके जो फेवरेट स्टार थे वो दिलीप कुमार साहब थे, बहुत ज्यादा इनसे जो थे वो इंस्पायर्ड थे। 1949 की जब बल्कि इन्होंने फिल्म दिलीप कुमार की देखी शबनम, तो इन्होंने तो अपना स्टेज का नाम ही चेंज कर लिया था। और ये 10 साल के थे, लेकिन जब इनको जो है इनकी फैमिली जो है उनको ये पाकिस्तान वगैरह छोड़ के और दिल्ली जाना पड़ा था, क्योंकि जाहिर है कि जो हो गया था 1947 का पार्टीशन, और उस वायलेंस में इनका जो एक छोटा भाई था उसकी डेथ हो गई थी। इन्होंने अपना एक्टिंग डेब्यू 1957 में फिल्म जो थी एक फैशन के नाम से, उससे इन्होंने शुरू की थी, जिसके के अंदर में इन्होंने एक बेगर का रोल प्ले किया था, और वैसे तो बहुत ही अच्छा रोल किया था, लेकिन फिर भी इनको कुछ खास रिकग्निशन उसके लिए नहीं मिला था। अपने अर्ली जो डेज थे उसके अंदर एज अ घोस्ट राइटर, यानी कि फिल्मों की स्टोरियां वटोरियां लिख के भेज देते थे, नाम वाम इनका कुछ भी नहीं आता था, और उसके लिए इनको ₹11 पर सीन मिलता था, लेकिन वो भी बहुत था उस वक्त भाई। 1965 की इंडो पाक वॉर के बाद जो वहां उस वक्त के हिंदुस्तान के प्राइम मिनिस्टर थे लाल बहादुर शास्त्री, उन्होंने इनको एनकरेज किया, उन्होंने कहा तुम इतना बड़ा स्टार है तो तुम क्यों नहीं ऐसा कोई मूवी बनाते हैं, ये जो स्लोगन है हमारा जय जवान जय किसान उसके ऊपर, उससे फिर ये इन्होंने अपना डायरेक्टोरियल डेब्यू भी किया। और उपकार जो थी इन्होंने बनाई 1967 में, 1989 में इन्होंने जनाब इतना बड़ा काम किया जो उस वक्त हिंदुस्तान में सोचा भी नहीं जा सकता था। क्या किया इन्होंने? इन्होंने पाकिस्तान के सबसे बड़े सितारे मोहम्मद अली और जेबा को बुलाया, और उन्होंने कहा जी कि ये मेरी फिल्म क्लर्क के अंदर काम करेंगे। लोगों ने उस वक्त हिंदुस्तान में बहुत शोर मचाया, उन्होंने कहा कि क्या हमारे हिंदुस्तान के सितारे मर गए हैं, तुम इनको क्यों बुला रहे हो? लेकिन उन्होंने बहुत उनकी इज्जत अफजाई की, उनको बुलाया और अपनी मूवी में काम दिया, तो ये उस वक्त का बहुत ही बोल्ड स्टेप था जो उन्होंने लिया। उसके बाद जो है ये इन्होंने कुछ फिल्में की, उसके बाद हौले हौले इनकी सेहत खराब होने लगी और ये फिल्मों से जो है फिर दूर होने लगे। उसके बाद जो है इन्होंने एक बड़ा जो इंटरेस्टिंग वाकया हुआ, जब शाहरुख खान की मूवी ओम शांति ओम आई, तो इन्होंने शाहरुख खान और फराह खान के ऊपर जिसने की मूवी बनाई थी ओम शांति ओम, इन दोनों के ऊपर एक डेफिमेशन केस डाला। अब ये डेफिमेशन केस क्यों डाला? ये डेफिमेशन केस इसलिए डाला क्योंकि ये इन्होंने, शाहरुख खान ने इनकी पैरोडी की थी उस फिल्म के अंदर। आपको पता ही है कि फराह खान की ये जो मूवी थी इसमें बहुत बड़े बड़े, बल्कि हिंदुस्तान की फिल्म इंडस्ट्री के सारे ही बड़े स्टारवर्ड्स जो थे, इंक्लूडिंग बिग बी एंड धर्मेंद्रा एंड तमाम और भी बहुत बड़े सितारे, वो उन्होंने अपना कैमियोज दिया था। जो पहला सीन था उसमें शाहरुख खान ने इनको इमिटेट किया था, इनका फेमस जो जो ऐसे अपना पाम रख देते थे अक्रॉस हिज फेस, वो वाला जेस्टर किया था, जिस वक्त वो आती है शांति प्रिया, जिसको के प्ले किया था दीपिका पाडुकोन ने मूवी में, तो जब उसकी मूवी का प्रीमियर था तो दिखाया जा रहा है कि शाहरुख खान एंटर हो रहा है, तो जब रियल मनोज कुमार आता है तो लोग जो हैं या गार्ड्स जो हैं उसको रोक देते हैं। अब इसके ऊपर जो हैं वो ये जो है मनोज कुमार साहब बड़े नाखुश हो गए, उन्होंने कहा کے اس سین کو فوراً ریموو کرو اپنی مووی سے, اور سول کورٹ کے اندر یہ کیس لے کر گئے کہ اس کو بالکل جو ہے اس کے سیٹلائٹ سکریننگ نہیں ہونے چاہیے. شاہ رخ خان صاحب جو ہیں انہوں نے پرسنلی ان کے پاس گئے, ان سے معافی مانگا, اور آپ کو بتائیے کہ یہ جو ہیں اتنے بڑے سٹار تھے کہ جو مودی جی جو ہیں وہ بھی ان کو بہت مانتے تھے, تو کافی بڑی ٹاورنگ پرسنالٹی. تو شاہ رخ خان نے ان سے جا کے جی معافی وافی مانگا اور ان کو کہا کہ بالکل جو ہے یہ ہم یہ سین کاٹیں گے اور نہیں چلائیں گے. لیکن پھر کیا ہوا, فیو ایئرز جسٹ اباؤٹ سکس ایئرز ڈاؤن دا لائن جب یہ فلم جاپان میں لگی تو یہ سین پھر سے آ گیا, پرنٹ میں اس دفعہ آ گیا. اب جب یہ منوج کمار صاحب نے دیکھا تو وہ پھر سے بھڑک پڑے, انہوں نے پھر سے جناب ایک لا سوٹ ڈالا شاہ رخ خان اور پروڈکشن بینر ایروس انٹرنیشنل جو تھا اس پہ April 2013 میں, اور انہوں نے کہا جی میں نے ان کو دو دفعہ وارننگ دیا تھا اور میں نے معاف بھی کیا تھا کہ یہ سینز جو ہے آپ ڈیلیٹ کرو, انہوں نے ڈیلیٹ نہیں کیے ہیں, تو میں سب کچھ معاف کر سکتا ہوں لیکن جب میرے سیلف ریسپیکٹ میں بات آئے گی تو میں معاف نہیں کروں گا. انہوں نے کورٹ میں انہوں نے کہا جی کہ پھر انہوں نے کنٹیمپٹ آف کورٹ بھی کیا ہے کیونکہ دلی کورٹ نے 2008 میں ان کو بہت کلیئر انسٹرکشن دیا تھا کہ یہ سارا سین آپ کو کاٹنا ہی پڑے گا. انہوں نے کہا جی کہ میرا کوئی شاہ رخ خان سے پرسنل کوئی کلیش نہیں ہے, یہ بہت ہی اچھے انسان ہے لیکن اپنی سیلف ریسپیکٹ پہ کمپرومائز نہیں کروں گا. شاہ رخ خان نے اس کے اوپر جواب دیتے ہوئے کہا تھا کہ مجھے اس سب چیزوں کے بارے میں پتا نہیں ہے, مجھے نہیں پتا اب اس وقت کیا ہو رہا ہے, میں تو پرسنلی گیا تھا ان کو اپولوجائز کرنے کے لیے, ابھی یہ پرنٹ جو ہے اس میں کس نے کیسے اس کو سیل کیا, یہ کیسے ادھر چلا گیا, تو اب وہ میں نے سنا ہے کہ میرے پہ لیگل ایکشن لینا چاہتے ہیں, ہی از ویلکم ٹو ڈو دیٹ, اور مجھے اس سے کوئی پرابلم نہیں اور میں بھی اس چیز کو پرسنلی نہیں لیتا ہوں. بعد میں پھر منوج کمار صاحب نے اپنا کیس جو ہے وہ پھر وڈرا کر لیا تھا. اور یہ جو تھے آئیکونک بڑے سٹار تھے, جیسے کہ ہم نے آپ کو بتایا ان کو آنر کیا گیا تھا پدما شری سے ان 1992 بیکاز آف ہز امپیکٹ آن بالی ووڈ فلم انڈسٹری. اس کے بعد ان کو جو انڈیا کا سب سے پرسٹیجیس جو ایوارڈ ہے دادا صاحب پالکے ایوارڈ وہ بھی 2015 میں دیا گیا تھا, اور اپنے پیٹریوٹک رولز کے لیے تو مشہور تھے ہی لیکن اور بھی بہت سارے انہوں نے میموریبل رولز کیے تھے, ان ہریالی اور راستہ, وہ کون تھی, ہمالیہ کی گود میں, دو بدن, پتھر کے سنم, نیل کمل اور کرانتی, تو ان کی بہت ہی زیادہ آئیکونک مووی تھی. اور ابھی ان کی جو ڈیتھ ہوئی ہے تو اب ان کی پیچھے جو